आदरणीय श्रोता नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई प्रदेश नम्बर 7 को आवाज यो दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको प्रखाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम बस्त मनोबाट आजधानुक हामी दिनु विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ र यतिखेर अब सबैको ध्यान प्रदेश र सङ्घको निर्वाचनतिर छ र धेरै उम्मेद्वारहरू यतिखेर टिकट थाम्नका निम्ति काठमाडौँ हुनुहुन्छ। धेरैलाई टेलिफोन गर्दा नेताहरूलाई उहाँहरूले यतिखेर काठमाडौँमा बडो कसरत गरिरहनु भएको र आफ्नो पक्षमा टिकट पार्नका निम्ति उहाँहरू नेताका पुगिरहनु भएको यो समाचार पछिल्लो समय हामीलाई प्राप्त भएको छ। विभिन्न नेताहरूलाई चर्चा गर्दा कुराकानी गर्दा उहाँहरूले यही बताइरहनु भएको छ, अब धनगढी आउँदै हुनुहुन्छ, उहाँहरू प्रदेशमा छिर्दै हुनुहुन्छ र आफ्नो क्षेत्रमा उहाँहरू गएर प्रचार प्रसार गर्दै हुनुहुन्छ। अहिलेसम्म मैले यो गरेँ त्यो गरेँ भनेर यतिखेर प्रचार गर्दै हुनुहुन्छ र यतिखेर पछिल्लो समय नेकपा एमालेभित्रको कुरा गर्ने हो भने पछिल्लो समय लामो समयदेखि उहाँ चाहिँ भनौँ न ट्राभल जागिरदेखि लिएर सरकारी जागिरसम्म, गाविस अध्यक्षदेखि लिएर मान्य सभासदसम्म, पूर्व शिक्षा राज्य मन्त्रीदेखि लिएर संसदको सुशासन तथा अनुगमन समितिका सभापतिसम्म रहेर आफ्नो सफल राजनीति भविष्य सफल पारिसक्नुभएका मोहनसिंह राठौर यतिखेर राजनीतिमा पछाडि परेका छन्। किन यस्तो भयो नेकपा एमाले, कैलालीले किन यस्तो गरे त? वास्तवमै 2064 सालमा नेकपा एमालेको प्रदेशमा साग बचाउने नेता आज किन पछाडि परे त? उहाँले आरोप लाउँदै हुनुहुन्छ यतिखेर म माथि चाहिँ ठुलो भनौँ न जुन किसिमले चाहिँ कुरापात भएको छ यो विषयमा उहाँले बोल्न खोजिरहनु भएको छ। सरकारी जागिर त्यागेर कृषि हुँदै राजनीतिमा उहाँको पछिल्लो अभिव्यक्ति बडो सामाजिक सञ्जालदेखि लिएर मिडियामा चर्चामा रहेको छ। यतिखेर हाम्रो बिचमा हुनुहुन्छ नेकपा एमालेका प्रभावशाली नेता, प्रदेश नम्बर 7 का प्रभावशाली नेता, पूर्व राज्य मन्त्री मोहनसिंह राठौर यतिखेर हाम्रो बिचमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। राठौरजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बसमा।
नमस्कार, धन्यवाद।
आराम हुनुहुन्छ होइन?
हजुर
हजुर। यतिखेर तपाईँ चर्चामा हुनुहुन्छ, हेर्नु सरकारी जागिर त्यागेर कृषिमा राजनीति, यो भन्न खोज्या कि अलिकति क्लियर गरिदिनु न आम जनतालाई?
कृषि जागिर छोडेर उसमा राजनीतिमा आएको भन्ने कुरा त्यो त यथार्थ हो, अस्ति एउटा नयाँ पत्रिकाले छापेको थियो।
यो भन्न खोज्या कि आम जनतालाई अलिकति क्लियर गर्नु न, यो अलिकति घुमाउरो पाराले भयो, जनताले बुझेन।
अहिले दिन अगाडि आरो अवर भन्ने एउटा उसमा स्तम्भमा राजनीति या ट्रान्सपोर्ट सम्बन्धमा अन्तर्वार्ता लिनुभएको थियो, त्यो एउटा संयोगले अहिले छापिन गयो। अब त्यसमा आएका कुराहरूले केही अब तरङ्ग ल्यायो होला, केही साथीहरूमा प्रतिक्रिया ल्यायो होला, त्यो अहिले नै निकाल्नुपर्ने भन्ने त थिएन, त्यो अहिले दसैँभन्दा अगाडि नै लिएको अन्तर्वार्ता थियो। त्यसमा केही मेरो अब जीवनका घटनाक्रमहरू आरोह।
वास्तवमै तपाईँ हेर्नु त एउटा ट्राभल जागिर छोडेर सरकारी जागिरदेखि लिएर सांसददेखि लिएर यतिखेर तपाईँ सुशासन समिति अनुगमन समितिको चाहिँ सभापति हुनुहुन्छ, यो अवस्था हुँदा तपाईँ नेकपा एमालेको प्रभावशाली नेता, 2064 सालमा तपाईँले प्रदेशसम्म 7 मा साग बचाएको नेता हो, हेर्नुहोस् आज आएर तपाईँ पछाडि पर्नुभयो नि, कारण किन यस्तो भयो?
म पछाडि परेको होइन, कि साथीहरूले अस्वस्थ खेल खेल्नुभयो, पछाडि पार्ने नियोजित अब यसले चलखेल भन्नु कि षड्यन्त्र भन्दाखेरि अलिकति अप्रिय लाग्न सक्छ शब्द, अस्वस्थ गतिविधिहरू गर्नुभयो, प्रतिस्पर्धा राजनीतिमा हुन्छ त्यो स्वाभाविक हो, तर अस्वस्थ प्रतिस्पर्धा भयो र त्यो अस्वस्थ प्रतिस्पर्धाको फलस्वरूप मलाई तल नै मेरो नाम नपठाउने एउटा ठुलो योजनाको फलस्वरूप मलाई क्षेत्रमा त्यो मेरो नाम नपठाउने एउटा ताँजो बाँझो भन्यो। यद्यपि दुईवटा बैठक, पहिलो बैठक 17 गते बसेको थियो, त्यसमा मेरो बहुमत थियो, मत नै थियो, तर मेरो नाम माथि अब छलफलमा जाने भइसकेपछि, प्रस्तावमा जाने भइसकेपछि केही साथीहरूले चित्त बुझेन, उहाँले 2 दिनको लागि बैठक स्थगित गर्नुभयो र व्यापक छलखेल गरिसकेपछि 2 दिनपछि योजनाबद्ध ढङ्गले फरक समय फरक स्थान राखेर अनि एकपक्षीय ढङ्गले एक खालका साथीहरूलाई मलाई समर्थन गर्नेका साथीहरूलाई सूचना नदिएर एक खालका मान्छेहरूलाई मात्रै बोलाएर बैठक गर्नुभयो र त्यो बैठकमा स्वाभाविक रूपमा अहिलेको जुन निर्णय आयो जो त्यहाँका जनसाधारणलाई अब मेरा समर्थक शुभचिन्तकलाई पार्टीका व्यक्तिहरूलाई कार्यकर्ताहरूको भावना विपरीत मतदान गर्नुपर्ने आवश्यकता पनि थिएन र मतदान गर्दाखेरि एउटा फेयर गेम हुनु पर्थ्यो, स्वस्थ प्रतिस्पर्धा हुनु पर्थ्यो, त्यो गरिएन, दबाबमा अभावमा पारेर एकपक्षीय ढङ्गले उहाँ त्यो मेरो नाम कटाउने काम भयो।
वास्तवमा दुई पटक हेर्नुहोस् त, कैलालीमा तपाईँले प्रदेशमा 7 मा नेकपा एमालेको साग बजाएको नेतालाई आज जसरी हेर्ने हो भने खुरापात भएको भन्न सकिन्छ, भीम रावलजीलाई त्यहाँबाट सिफारिस गरिएको छ र झपट रावललाई चाहिँ सिफारिस गरिएको छ, तर त्यस क्षेत्रबाट प्रभावशाली नेता प्रदेश नम्बर 7 मा तपाईँको एउटा राजनीतिक पृष्ठभूमि हेर्ने भने लामो योगदान छ, हेर्नुहोस् आज तपाईँलाई बाइकट गर्दा तपाईँको राजनीति भविष्यमाथि नै प्रश्न चिन्ह उठ्यो नि आज।
नै त्यस प्रश्न चिन्ह हुँदैन कि, किनभने अस्वस्थ प्रतिस्पर्धा गरेको, अस्वस्थ गतिविधि गरेको कुराहरू अब तपाईँले चलखेल भन्नुभयो, षड्यन्त्र भन्नुभयो, त्यसले त्यसरी पनि बुझ्न सकिन्छ। अब भीमरालको नाम त हामीले उहाँको सदस्यताका साथ यदि आउन चाहनुहुन्छ भने उहाँलाई हामीले सम्मान स्वरूप उहाँको नाम ल्याएको, उहाँलाई प्रतिस्पर्धीको रूपमा राख्नको लागि ल्याएको थिएनौँ हामीले, त्यो मेरो नाम कुटाउनकै लागि उहाँलाई अगाडि उहाँको नाम जोड्ने काम भयो। मैले भने नि अघि भन्न खोजेटा मेरो कुरा भएको थिएन, त्यो निर्णयप्रति त्यो प्रक्रियाप्रति निर्णय प्रक्रियाप्रति नै असहमति जनाउँदै कि साथीहरूले उपस्थित नोट अफ डिसिसन लेख्नु खोज्नु भएको थियो, तर त्यो माइनर लुटाउने भाग्ने काम भयो भने यस्तो हुँदो रहेछ। अब यसले फोहोरी खेल भन्छन् राजनीति, वास्तवमा फोहोरी खेल रहेछ भन्ने कुरा देखियो व्यवहारमा। तर त्यसको लागि अब म पनि सहानुभूति राख्ने धेरै साथीहरू हुनुहुन्छ, शुभचिन्तक हुनुहुन्छ, मतदाताहरू हुनुहुन्छ, शुभचिन्तक हुनुहुन्छ, उहाँ अत्यन्त दुःखी हुनुहुन्छ यो घटनाक्रममा। तपाईँले भने जस्तै 70 सालको निर्वाचनमा कैलाली कञ्चनपुरका 10 क्षेत्रमा मैले एउटा क्षेत्रमा पार्टी विजय जोगाउने काम गरेँ, त्यसको मूल्याङ्कन त जनताले गरेका छन्, त्यसको महत्त्वलाई बुझेका छन् र पार्टी केन्द्रले पनि त्यसको महत्त्वलाई बुझेको छ। अनि त्यसमा असहमति जनाउँदै मैले जिल्ला कमिटीलाई एउटा आफ्नो असहमति असन्तुष्टि एउटा छलफलमा राखियोस् भएर मैले त्यो एउटा निवेदन दिएँ। त्यो जिल्लामा पनि त्यसमा छलफल भएन, प्रदेशमा पनि छलफल भएन र केन्द्रमा मैले दिएको छु, केन्द्रमा छलफल भइरहेको छु, म आशावादी छु पार्टी केन्द्रले न्याय गर्नेछ किनभने मेरो भूमिकाको सम्बन्ध
वास्तवमै मोहन सिंह राठौरजी यो राजनीतिमा गुट उपगुटले तपाईँले चेपुवामा पार्यो है, यसरी बुझ्दा हुन्छ हामीले?
गुट उपगुट पनि होला, अब व्यक्तिगत आकाङ्क्षा महत्वाकाङ्क्षा पनि हो केही साथीहरूको
भने व्यक्तिगत हाइटको कुरा गर्ने हो भने झपट राहुल तपाईँभन्दा अगाडि देखिनु भयो, यसरी त हामीले यो विश्लेषण गर्न थाल्दैनौँ। आज मोहन सिंह राठौर पछाडि पर्नुभयो
होइन होइन, त्यो म कसैलाई कम कद गरेर कसैलाई माथि कद गरेर मैले भन्न मिल्दैन, सबैको आफ्नो आफ्नो योगदान छ, सबैको आफ्नो आफ्नो भूमिका हुन्छ। तर अब मेरो आफ्नै खालको भूमिका तपाईँले भनिहाल्नुभयो, मैले त्यति बेला 70 सालको निर्वाचनमा मैले तपाईँले गाविस अध्यक्षदेखि मैले राजनीति यात्रा सुरु गरेको, अहिले सुशासन समितिको सभापति हो हैसियतले पनि त्यो समितिको व्यक्तिको र त्यहाँ समितिको सभापतिको हैसियतले मैले भूमिका निर्वाह गरेको, त्यसको मूल्याङ्कन जनताले गरेका छन्, विभिन्न सञ्चार माध्यममा ती कुराहरू पनि आएका छन्। यी समग्रमा भन्दाखेरि मैले पार्टीको लागि, देशको लागि, जनताको लागि गरेको भूमिकाको सम्बन्धमा म प्रतिमा सहानुभूति राख्ने, स्नेह गर्ने, सम्मान गर्नेको ठुलो पङ्क्ति छ। त्यसले गर्दाखेरि अब पार्टी केन्द्रले तल किसिमका जुन किसिमको पूर्वाग्रह राख्यो, यो वा त्यो ढङ्गले म भन्न चाहन्न, साथीहरूलाई अप्रिय लाग्न सक्छ, मेरो त्यस्तो स्वभाव पनि छैन। यद्यपि त्यो निर्णय प्रक्रियाप्रति व्यापक असन्तुष्टि थियो, कार्यकर्ता साथीहरूले तोडफोड गरौँ, तालाबन्दी गरौँ, माइनस खोसौँ त्यहाँ त भन्नु, मैले त्यो एउटा त्यो शालीन तरिकाले भन्दैन, हामीले एउटा वैधानिक लडाइँ लड्नुपर्छ, त्यसो गर्दाखेरि पार्टीको छवि धमिलो हुन्छ, हामीले एउटा ठुलो लडाइँमा जानु छ, त्यस्तो हामीले अप्रिय गठित कुनै पनि गर्नुहुन्न, नराम्रो सुन्दै जाने खाले गर्नुहुन्न, पार्टी केन्द्रले सुन्छ हामी हाम्रो भएर मैले त्यहाँ साथीहरूलाई रोकेँ, कुनै पनि अप्रिय घटना हुन दिएन। र अब त्यो मैले दिएको प्रक्रिया अनुसार जुन जानुपर्ने विधिसँग ढङ्गले जानुपर्ने कुराहरू जुन विधिसँग ढङ्गले पुर्याइएको छैन, त्यसको माथि अब आगामी केन्द्रीय कमिटीको बैठकमा मैले दिइसकेका छु, नेताहरूलाई भेटेर व्यक्तिगत रूपमा पनि मलाई परेको अन्यायपूर्वक जुन खालको चाहिँ छल गरियो, षड्यन्त्र गरियो, त्यसको सम्बन्धमा मैले जानकारी गराइसकेका छु। र मलाई सानोभरतिर ठुलो साथीहरूको पङ्क्ति पनि यहाँ अहिले काठमाडौँमा आएको छ र उहाँले त्यहाँको यथार्थबारे चित्रण गरिसक्नु भएको छ, म पूर्ण आशावादी छु पार्टी केन्द्रले, पार्टीका नेतृत्वले एकदमै उचित निर्णय गर्नुहुनेछ।
तर प्रदेश नम्बर 7 भीम रावलजीले जसलाई चाहे त्यसलाई टिकट दिन सक्नुहुन्छ नि, यो त यहाँलाई थाहा छ नि, उहाँको अधिकार छ अरे नि।
त्यसो नभनौँ, त्यस्तो त नभनिहालौँ, किनभने अब कसैलाई त्यस्तो लागेको हुनसक्छ, सबैले एउटा विधिमा मान्नै पर्छ, प्रक्रियामा आउनै पर्छ, उहाँ पनि अब नियमभन्दा विधिभन्दा प्रक्रियाभन्दा माथि हुनुहुन्न, यद्यपि उहाँको कार्यशैलीको सम्बन्धमा धेरै आलोचनाहरू हुने गरेका छन्। अब साथीहरू भन्नुहुन्छ, म चाहिँ त्यस्तो अप्रिय टिप्पणी गर्न चाहन्न उहाँहरू।
अब मोहन सिंह राठौरजी तपाईँको नाम सिफारिसमा पनि परेको छैन, यो अवस्था हेर्दा अब तपाईँ उम्मेद्वार हुन सक्ने आधार या भनौँ त्यो सम्भावना कति छ त मोहन सिंह राठौरजी अब पार्टीबाट?
त्यो सिफारिस भन्ने कुरो चाहिँ त्यहाँबाट मैले प्रक्रियामै त्यहाँबाट तलबाट असहमति जनाएर आइसकेको हुनाले असहमति जनाउन सकिन्छ। अनि सबभन्दा अब रमाइलो कुरो भने कि उद्योग लाग्दो कुरो, मैले दिएको असहमतिपट्टि जिल्ला कमिटीमा छलफल हुनु पर्थ्यो, त्यो मैले दिएको निवेदनलाई छलफलमा राखेन, प्रदेशमा पठाएको थिएँ प्रदेशमा पनि राखेन, भने यो त्यहाँ पूर्वाग्रह नै हो भन्ने कुरा स्पष्ट छ। सबै पूर्वाग्रही हुँदैनन्, सबै व्यक्ति पूर्वाग्रही हुँदैनन्, र माथि केन्द्रीय कमिटी छ, सबभन्दा माथि थाई कमिटी छ, त्यसले गर्दा त्यहाँको यथार्थ बुझ आइसकेको छ। त्यसले गर्दाखेरि आधारहरू के छ भने, मैले 17 गतिको बैठकमा मेरो बहुमत थियो भन्थ्यो नि, त्यो आधार यहाँ मैले प्रेस गरेको छु, किनभने 17 गतिको बैठकमा लेखेको त्यहाँका क्षेत्रीय कमिटीका सदस्यले बोलेको लेखेको कुरा माइनटमा लेखेको
भने तपाईँलाई विश्वास छ तपाईँ टिकट लिएर आउनुहुन्छ? यदि पाउनु भएन भने के बागी उम्मेदवारी दिने सम्भावना बढेर गएको हो? त्यहाँका जनताहरूले धेरैले भन्छन् होला नि त मोहन सिंह राठौरजी तपाईँले गरेको योगदान, तपाईँले होइन निर्वाचन क्षेत्र विकासमा गरेको भूमिका, तपाईँले गरेको त्यस क्षेत्रमा भौतिक पूर्वाधारको विकास, त्यस क्षेत्रका आम जनताको भने आशा भरोसाको केन्द्र मोहन सिंह राठौर, आज पार्टीले टिकट दिएन भने स्वतन्त्र उम्मेद्वार बागी उम्मेद्वार हुने सम्भावना कति छ?
नै त्यो त हुँदैन, म स्वतन्त्र उम्मेद्वार बागी उम्मेद्वार हुनै सक्दैन, किनभने यो पार्टीको विरोधी कुरा हो. त्यहाँको जहाँ कि जनमत जुन छ त्यो जनमतले भनेको छ, म तपाईँलाई भन्नु तपाईँले त्यहाँ स्थानीय रूपमा बुझिसक्नु भएको होला, मैले मेरो उम्मेदवारी सिफारिस भएन भन्ने बित्तिकै प्रतिपक्षी अन्य प्रतिवर्ती पार्टीका मान्छेहरूले
तपाईँलाई अफर गर्नु भएको छ, तपाईँले अहिले पनि भन्दै हुनुहुन्छ उहाँहरूले उठिदिनु पर्यो, तपाईँलाई टिकट लिएर आउनु पर्यो.
त्यो त नभन्ने कुरै भयो नि, जसको जनतामा आधार छ उसलाई त भनिहाल्छ नि. तपाईँले त्यहाँ टिकट
नेकपा माओवादी केन्द्रले तपाईँले प्रस्ताव राखेको कुरा मलाई थाहा छ.
होइन होइन, म कहाँमा त के आयो म अहिले भन्न भनौँ, किनभने त्यस्तो पनि मेरो छैन, सोचाइ नै छैन. मलाई आफ्नै पार्टीप्रति, आफ्नो पार्टीको निर्णय प्रक्रियाप्रति, नेताहरूप्रति पुरा विश्वास छ. म आफ्नै पार्टीबाट चुनाव लिएर टिकट लिएर लड्छु.
यदि टिकट दिनु भएन भने माओवादी केन्द्रबाट उठ्ने सम्भावना छ कि छैन सर, पार्टी प्रवेश गर्ने
सम्भावना? सहेर बस्छु र म प्रति जुन सहानुभूति छ त्यो भविष्यमा काम लाग्छ मलाई.
भनेपछि तपाईँ जनताको साथ लिएर अगाडि बढ्नु,
स्वतन्त्र उम्मेदवार भएर अथवा अन्य कुनै पार्टीबाट म उम्मेदवारी दिन्न, असन्तुष्टि जाहेर गरिदिन्न, त्यसरी त्यो गर्नु उचित हुँदैन. पार्टीले न्याय गर्छ भन्ने कुरा म विश्वास छु. अफर त आउँछ नि पार्टीभित्रको असन्तुष्टिलाई छलखेल गरिकन प्रतिस्पर्धीले, अब यो बलियो उम्मेदवार छ यसले आफ्नो पार्टीबाट उठाउन पाए जित्थ्यो भनेर त गर्छ नि प्रयास.
होइन, तपाईँ जस्तो नेता, एउटा कुरा मैले भन्दै गरेको छु, हाम्रा शीर्षस्थ नेताहरू जसले जे जति गरे पनि, हाम्रा मेजर दलहरूका नेताहरू जो यस क्षेत्रबाट विगतमा हाम्रो क्षेत्रलाई गरेको योगदानको आज मूल्याङ्कन गर्नैपर्छ. हेर्नुहोस् पार्टी पङ्क्तिले होइन उहाँहरूलाई हराउनु पनि हुँदैन, जनतालाई मैले बारम्बार भन्दै पनि आएको छु, किनभने हाम्रो क्षेत्रको विकासका लागि नयाँ नेतालाई अनुभव कम हुन्छ अहिलेसम्म हेर्ने भने. अब तपाईँ जस्तो नेताले टिकट पाएन, एउटा यो दुर्भाग्यको कुरा हो. हेर्नुहोस्
न, त्यो त अब यदि वास्तवमा त्यस्तै अनिर्णय भयो भने त्यो दुर्भाग्य नै भन्नुपर्छ. व्यक्तिगत रूपमा मलाई त केही समय पछाडि पर्नुलाई केही छैन, तर सिङ्गो पार्टीलाई पनि
तर त्यो क्षेत्रको विकासका लागि त बाधा अवरोध त भयो नि.
ठुलो घाटा पार्टीलाई पनि हुनेछ, मलाई त व्यक्तिगत रूपमा घाटा हुनु फाइदा हुनु कुनै अवस्था राख्दैन, तर पार्टीलाई नै घाटा लाग्छ भन्ने
कुरा. यो अहिले पछिल्लो समय मोहन सिंह राठौरजी अवसरवादहरू बढी हाबी भएको कारणले गर्दा तपाईँहरू जस्तो नेताहरू पछाडि पर्दै गएको हो राजनीतिमा?
हो, त्यो त पार्टीभित्र गुटबन्दी छ, सबै पार्टीमा छ, हाम्रो पार्टीमा मान्छे अस्वस्थ गतिविधि छ, फोहोरी खेल्लो एकदम निर्मम हुन्छ भन्ने कुरा सुन्दै आएको, अलिक व्यवहारमा देखियो भोगियो, तर अब सबै सहने पचाउने बानी भइसकेको छ. हेर्नुहोस् म केही चिन्ता छैन मलाई, पार्टी केन्द्रको निर्णयप्रति म विश्वस्त छु, आशावादी छु, किनभने पार्टी केन्द्रले कुनै व्यक्तिको अनुहार हेरेर कसैको पक्षधरता लिएर यो अत्या ढङ्गले गर्दैन, किनभने अहिलेको उद्देश्य भने एमालेको बहुमतको सरकार बनाउने उद्देश्य हो, र बहुमत सरकारको सरकार बनाउनुको लागि निर्वाचनमा जित्न सक्ने योग्यता भएका, क्षमता भएका नेताहरूलाई अवसर दिनुपर्छ, त्यो लिएन भने
तर एउटा कुरा नि, आज मोहन सिंह राठौरजी कैलाली क्षेत्र नम्बर एकमा अलिकति चौधरी बाहुल्य र अछाम समुदायको बाहुल्य रहेको क्षेत्र मानिन्छ, कैलाली क्षेत्र नम्बर दुईमा पनि त्यो सिनेरियो देखिन्छ. हेर्नु, अछामको मान्छेले टिकट पायो भने जित्ने सम्भावना बढी छ भन्ने तर्कहरू राख्छन्, यसर्थ पनि तपाईँलाई अलिकति यो पक्षपात भयो?
त्यस्तो होइन, यो जाति क्षेत्रको कुराहरू, त्यो हाम्रो चाहिँ अब जिल्ला बहुभाषी बहुक्षेत्र, यो समग्र नेपालकै संरचना त्यस्तो छ, सामाजिक संरचना हाम्रो जिल्लामा पनि छ, विभिन्न जिल्लाबाट आएका मान्छेहरू छन्, थारू छन्, पहाडी छन्, कर्णाली वाडी पारी भन्ने कुराहरू पनि उठ्ने गर्छ, विविध भाषाभाषी जात जाति सम्प्रदायका मान्छे छन्. यो वा त्यो सम्प्रदायको कुरा गर्दा, अब मेरो कुरा गर्नुहुन्छ भने म त गाविस अध्यक्षबाट, दिदी अवधिले तलबाट मेरो चाहिँ धेरै ठुलो लगानी छ, म कुनै यो जातको अथवा यो क्षेत्रको हिसाबले मैले त्यहाँ चुनाव जितेको होइन, मेरो व्यवहारले, मेरो योगदानले मैले चाहिँ जनताको माया पाएको हुँ. अहिले पनि यो जातकोले पाउँछ, त्यो क्षेत्रकोले पाउँछ भन्ने छैन, मलाई सबै जात जाति क्षेत्रका जनताको मलाई सहानुभूति छ, मैले समर्थन पाउँछु, त्यसै कारणले मैले विगतमा निर्वाचनहरू जित्दै आएको छु, चाहे त्यो स्थानीय तहको निर्वाचन गर्नु, चाहे त्यो
हामी चाहन्छौँ मोहन सिंह राठौरजी तपाईँले पार्टी पङ्क्तिले मूल्याङ्कन गरोस्, सानो टिकट लिएर आउनुहोस्, प्रतिस्पर्धामा उत्रिनुहोस्, जित सुनिश्चित छ यहाँको. थ्याङ्क यू सो मच, समय दिनुभयो मोहन सिंह राठौरजी समयको लागि, थ्याङ्क यू सो मच.
तपाईँले पनि मलाई आफ्नो कुरा राख्ने मौका दिनुभयो, त्यसको लागि धन्यवाद छ.
थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच. यतिखेर मध्यपश्चिम सुदूरपश्चिमका विभिन्न कुनाकन्दरमा दिनेछ एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहस हुँदै हुनुहुन्छ, र यसपछि हामी कुराकानी गर्छौँ नेकपा माओवादी केन्द्रमा प्रदेश नम्बर 7 ठुलो हलचल मचिएको छ, यो विषयमा हामी नेता यतिखेर खगराज भट्टसँग हामी सिधै कुराकानी गर्न खोजिरहेका छौँ. यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु.
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ.
किन्न त किनियो तर ब्याट्री नै टिक्दैन यार, फेरि बजारभरि खोजियो तर कहीँ पाएन.
कसले भन्यो ब्याट्री पाइँदैन? अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने, ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने, र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ
हो र
हो त. सम्पर्क अमन मोबाइल सेन्टर, बस पार्क निकास गल्ली, 98485858.
डाक्टर सजन केसी एमबीबीएस एमबी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ सिटी अञ्चल अस्पताल धनगढी उपचार हुने रोगहरू महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तानपन पाठेघरको मुखको क्यान्सर तथा गर्भावस्थाको सम्पूर्ण जाँच भेट्ने समय प्रत्येक दिन बिहान र साँझ
डाक्टर विकास पौडेल एमबीबीएस एमडी डर्मेटोलोजिस्ट आइओएमटीयू गोल्ड मेडलिस्ट वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य विशेषज्ञ उपचार हुने रोगहरू कपाल झर्ने तालु खुइलिने छालामा आएको मासु पलाएको वा अपरेसन गर्नुपर्ने मासुका डल्लाहरू दाद डन्डीफोर चायापोतो एलर्जी तथा कुष्ठरोग नसा झमझमाउने ओठमुख सम्बन्धी सम्पूर्ण समस्याहरूको सफल उपचार
डाक्टर मधु पाण्डे एमबीबीएस एमडी इन्डोक्राइनोलोजिस्ट तथा डायबिटोलोजिस्ट थाइराइड सुगर तथा हर्मोन विशेषज्ञ कार्यरत हिमाल हस्पिटल तथा मेट्टी हस्पिटल काठमाडौँ उपचार हुने रोगहरू आकस्मिक तौल बढ्नु डिप्रेसन मानसिक तनाव अस्वाभाविक थकान कपाल झर्नु छाला सुक्खा हुनु महिनावारी गडबडी बाँझोपन समस्या भेट्ने समय प्रत्येक महिनाको दोस्रो शनिबार
डाक्टर सन्तोष पन्त एमबीबीएस एमएस अर्थो टियु शिक्षण अस्पताल कन्सल्टेन्ट सर्जन हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेती अञ्चल अस्पताल धनगढी उपचार हुने रोगहरू नसा हड्डी तथा जोर्नी सम्बन्धी सम्पूर्ण उपचार हड्डी टुटफुट फ्र्याक्चर तथा चोटपटक लागेको सर्जरी सम्बन्धी प्लास्टर तथा हड्डी सम्बन्धी अपरेसन सेवाहरू उपलब्ध जन्मजात हातखुट्टा बाँगिएको अपरेसन तथा बिना अपरेसनद्वारा सफल उपचार भेट्ने समय प्रत्येक दिन सम्पर्क स्थान अन्नपूर्ण मेडिकेयर अस्पताल लाइन जिल्ला जनस्वास्थ्य कार्यालयको अगाडि धनगढी पुरानो शिखर मेडिकल रहेको भवन सम्पर्क फोन नम्बर 091-526-378 मोबाइल 98487-055-63 र 98479-74469
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ प्रदेश नम्बर 7 को आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहस मध्यपश्चिम सुदूरपश्चिम र संसारैभरि यतिखेर dineshfm.com.np मार्फत हामीलाई सुन्दै हुनुहुन्छ र हामीले योभन्दा पूर्व मोहन सिंह राठौर नेकपा एमालेका नेतासँग कुराकानी गऱ्यौँ उहाँलाई टिकट नदिएको कुरा पछिल्लो समय बाहिर आएपछि वास्तवमै पार्टीभित्र योगदान पुर्याएका नेताहरू आज बाहिर परिरहँदा यस्तो किन हुन्छ यो विषयमा हामी कुराकानी गऱ्यौँ र अहिले पछिल्लो समय बडो चर्चामा रहन गयो जुन विषय चाहिँ पछिल्लो समय प्रदेश नम्बर 7 का दुईजना प्रभावशाली भट्ट नेताको बिचमा जुन एउटा टक्रावको अवस्था देखियो भर्खरै मात्र मैले लेखराज भट्टसँग कुराकानी गर्दा पनि त्यो अभिव्यक्ति या भनौँ उहाँको त्यो भोइस सुन्न पाइन्छ भने यतिखेर हाम्रो बिचमा हुनुहुन्छ प्रभावशाली नेता प्रदेश नम्बर 7 का नेता नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता खगराज भट्ट यतिखेर हाम्रो बिचमा हुनुहुन्छ उहाँलाई म वेलकम गर्छु भट्टजी यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा
धन्यवाद
आराम हुनुहुन्छ सर
काठमाडौँ
यतिखेर काठमाडौँमा हुनुहुन्छ खगराज भट्टजी तर बडो चर्चामा रहनुभयो तपाईँ पछिल्लो समय मिडियामा आइरहनु भएको छ सामाजिक सञ्जालमा तपाईँ छाउनु भएको छ तपाईँले आरोप लगाउनु भयो लेखराज भट्टजीले स्थानीय तहको निर्वाचन हुँदा आर्थिक अनियमितता हिनामिना भयो भन्ने कुरा आएको छ यो कुरा किन कसरी बाहिर आयो भन्नुहोस् त आज
अब यो विषय जसरी बाहिर आयो पहिलो कुरा पार्टीको आन्तरिक पत्र जुन तरिकाबाट मिडियामा आएको छ त्यो मिडियामा आउने कुरा गलत छ र जुन पात्रबाट पनि त्यो गल्ती भएको छ यसलाई छानबिनको दायरामा ल्याएर गल्ती गर्ने पात्र दण्डित हुनुपर्छ भन्ने मेरो पहिलो कुरा हो किनकि पार्टीभित्र आन्तरिक बहस र छलफलका थुप्रै विषयहरू हुन्छन् थुप्रै सन्देह सन्दर्भमा हामीले छलफल बहसको माग हुन्छ आवश्यकता हुन्छ ती सबै कुराहरूलाई हामीले मिडियाकरण गर्दै जाने हो भने पार्टीको आन्तरिक जीवन समाप्त हुन्छ त्यसो भएर यो पद्धति विपरीतको कुरा भयो भन्ने मेरो पहिलो बुझाइ हो
हजुर
जहाँसम्म त्यो पत्रका विषयवस्तुको कुरा छ विषयवस्तु त्यो अलिक फरक ढङ्गले आएको स्थिति हो अब जसरी आर्थिक भ्रष्टाचार अथवा अर्को शब्द त त्यहाँ छैन आर्थिक अपचालन भन्ने शब्द त्यहाँ उल्लेख छ अब त्यो शब्दलाई हामीले कसरी बुझ्न खोजिएको हो भने हिसाब किताब पारदर्शी नहुँदा हिसाब किताब पारदर्शी ढङ्गले प्रस्तुत नहुँदा जहाँबाट त्यो हिसाब परिचालन भयो त्यो परिचालन भएको ठाउँबाट मात्र नभएर त्यो जहाँ जहाँ वितरण भएको ठाउँबाट पनि जो जो व्यक्तिले प्राप्त गरे त्यो प्राप्त भएका व्यक्तिहरूबाट पनि त्यो तलामाथि हुन सक्ने सम्भावना रहन्छ त्यो कुनै लेखराजजीलाई व्यक्तिगत रूपमा भन्दा पनि सिङ्गो पार्टीभित्रको समस्याको रूपमा त्यसलाई इङ्गित गरिएको हो त्यो
तर पछिल्लो समय बाहिर आएपछि खगराज भट्टजी तपाईँप्रति प्रश्न आएको छ, लेखराज भट्टसँग मैले कुराकानी गर्दा टेलिफोन गर्दा उहाँको समय मागेको थिएँ, यतिखेर उहाँ चाहिँ मिटिङमा हुनुहुन्छ, तर पनि यो अवस्था हेर्दा खगराज भट्टजी तपाईँले आरोप लगाउनु भयो कि उहाँले आर्थिक अनियमितता गर्नुभयो, आर्थिक हिनामिना गर्नुभयो, यो चुनावको मुखमा किन गर्नुभयो, अरू बेला पनि गर्न सकिन्थ्यो होला नि भन्ने उहाँको प्रश्न छ क्या। यो चुनावको मुखमा तपाईँले यो आर्थिक अनियमितताको कुरा बाहिर ल्याउनु यो न्यायोचित थियो कि थिएन भन्ने कुरा लेखराज भट्टजीले कुरा गर्दै हुनुहुन्छ अहिले।
पहिलो कुरा त यो पार्टीको अध्यक्षलाई दिनलाई तयार गरिएको र पार्टी हेडक्वार्टरमा बुझाइएको पत्र हो। त्यस कारणले मिडियाकरण जसरी गयो अथवा जुन पात्रबाट
शान्तिको
दायरामा ल्याउनु पर्छ र जसको कमजोरीबाट यो मिडियामा पुगेको छ त्यसलाई दण्डित गरिनुपर्छ भन्ने हाम्रो माग हो।
तर लेखराज भट्टजीले तपाईँलाई कारवाहीको माग गर्नु भएको छ नि त उहाँले त।
अब त्यो जसले गल्ती गरेको छ त्यसलाई कारवाहीको माग हुनुपर्छ भन्ने त हाम्रो पनि माग भयो।
सबभन्दा पहिले प्रकाश दाहाल जो चाहिँ प्रचण्ड पुत्र हुनुहुन्छ उहाँले चाहिँ फेसबुक स्ट्याटस मार्फत तपाईँको जुन चाहिँ प्रदेशसम्म साथको राजनीतिको बारेमा उहाँले स्ट्याटस लेखेपछि यो कुरा बाहिर आएको छ, तपाईँलाई थाहा छ कि छैन?
मलाई राम्रोसँग कुरा थाहा छ। हामीले प्रचण्डलाई पार्टीको नेतृत्वलाई अध्यक्षलाई पार्टीभित्रका जुनसुकै समस्याको बारेमा पनि लिखित र मौखिक रूपमा आफ्ना मत दर्ज गर्ने हाम्रो अधिकार हो। हामीले पेरिस डाँडामा पार्टी हेडक्वार्टरमा हाम्रा धारणाहरू हाम्रा अनुभूतिहरू र अहिलेका समय सन्दर्भका विषयहरूलाई हामीले पार्टी हेडक्वार्टरको र मुख्यतया अध्यक्ष कन्डिडेटको गम्भीर ध्यानाकर्षण गराउनु पर्छ भन्ने भएर हामीले त्यो कुरा गरेका हौँ। अब त्यो हेडक्वार्टरमा दर्ज भएको पत्र कसरी बाहिर गयो भन्ने प्रश्न जो छ त्यो त हामी गम्भीर छौँ। त्यो बारेमा जहाँसम्म आर्थिक अपचालन भन्ने कुरा हो त्यसको कुरालाई हामी कसरी बुझौँ भने लेखराजजीले कुनै जिल्लाको नेतालाई 10 लाख रुपियाँ दिनुभयो, 5 लाख रुपियाँ दिनुभयो या 2 लाख रुपियाँ दिनुभयो, 10,000 दिनुभयो। त्यो नेताले तल फिल्डमा दियो कि दिएन, हिसाब किताब पारदर्शी नहुँदा जिल्लामा कति पैसा गएर जिल्लाको नेताले फिल्डमा।
तर यो चुनावको समीक्षा गर्दा तपाईँहरूले गर्न आवश्यक थिएन खगराज भट्टजी यहाँहरूले भन्नुहोस् त, आज प्रदेश कमिटीको तपाईँहरूको मिटिङमा भनौँ न जो स्थानीय तहको निर्वाचनपछि तपाईँहरूको समीक्षा कार्यक्रममा त त्यो कुरा राख्न सकिन्थ्यो होला नि आन्तरिक विषय।
अब हाम्रो निर्वाचन असार 14 गते समाप्त भयो, अहिले हामी असोजको 25 गते आज हामी छौँ, असोज 26 गते हो सायद आज
26 गते।
यो हिसाबले हेर्दा तपाईँलाई थाहा छ 3 महिनाभन्दा बढीको समय हाम्रो भइसकेको छ।
हजुर,
एउटा प्रयोजनको निमित्त भएको खर्चको हिसाब किताब होइन त्योभित्रका सबै अन्तर कुन्तरहरूको समीक्षा गर्ने समय पनि एउटा निर्धारित अवधिभित्र त गर्नु पर्ला नि त होइन। तपाईँ संसदीय चुनाव गर्नुहुन्छ त्यसको समीक्षा 1.5 वर्षपछि त गर्नुहुन्न नि,
भने तपाईँहरूलाई सजिलो छ क्या खगराज भट्टजी नेताहरूले चाहिँ भनौँ न आम व्यवसायीबाट पैसा उठायो त्यसलाई चलखेल गर्यो तपाईँहरूलाई जस्तो गरे नि जे गरे नि ठिकै छ नि अब आफ्नो गोजीबाट जाने होइन भन्ने तपाईँहरूले विश्लेषण बेला बखतमा गर्नुहुन्छ हेर्नुहोस्।
हेलो,
हजुर हजुर, आवाज सुन्दै हुनुहुन्छ खगराज भट्टजी?
हजुर।
यो 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 अवस्था हेर्दा अब चुनावको मुखमा तपाईँहरू हुनुहुन्छ हेर्नुहोस् होइन, यो अवस्थाको तपाईँहरूले दुई भट्टको बिचको टक्राव लडाइँले गर्दा नेकपा माओवादी केन्द्र प्रदेशसम्म साथमा त यो किसिमको अवस्थाले त जनाधार खस्किँदै गएको छ नि त तपाईँहरूको त।
प्रश्न व्यक्तिगत पार्टीको जीवन पद्धति, समग्र पार्टीको संगठनात्मक जीवन, त्यसको राजनीतिक जीवन, त्यसको वैचारिक जीवन, त्यसको सांस्कृतिक जीवन र त्यसको गतिशीलता, यो समग्र पक्षभित्रको हाम्रो बहस हो। 7 नम्बरको पार्टीहरू कस्तो बनाउने, कसरी बनाउने, कुन विधि र नीतिबाट यसलाई अगाडि बढाउने भन्ने कुराभित्रको बहस हो, त्यसले कुनै पात्र विशेषसँग इङ्गित होइन। हामीले प्रष्ट रूपमा के भनेका छौँ भने माओवादी पार्टीको विधि पद्धति अनुसार चल्नु पर्यो।
भने खगराज भट्टलाई कहीँ कतै यो त लागेको छैन लेखराज भट्टभन्दा माथि कहिल्यै नउठ्न पाइने भयो, यसर्थ लेखराज भट्टलाई सिद्ध्याउनु पर्छ, राजनीतिमा खुरापात गर्नुपर्छ, यसर्थ माथि बढिन्छ भन्ने यहाँको विश्लेषण त होइन कहीँ?
मेरो पत्रले कहीँ पनि उल्लेख गर्दैन, मूलभूत रूपमा सारो पार्टी पारदर्शी होइन, एउटा स्पष्ट ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने त्यो पत्रको आशय हो. एउटा सामूहिक जीवन पद्धतिमा चल्नुपर्छ पार्टी भन्ने कुराले कुनै व्यक्तिलाई सिद्ध्याउने र कुनै व्यक्ति बन्ने भन्ने कुरा हुँदैन. जहाँसम्म मलाई लेखराजी र मेरो व्यक्तिगत कुरा छ, लेखराजी हामी सबैको नेता हो, हाम्रो इन्चार्ज हो, उहाँको विकल्प हामीले खोज्ने कुरा यो सम्भव पनि हुँदैन. यो मेरो मनका कुनै अन्तरकुन्तरमा पनि रहेको कुरा होइन.
तर बेला बखतमा तपाईँको मनले त भन्छ होला नि त, अलिकति सक्रिय नेता म जस्तो नेता भइदिएको भए प्रदेश समाज साथको भागी मुख्यमन्त्रीको क्यान्डिडेट भने त खगराज भट्ट हो नि त आज चर्चामा तपाईँ हुनुहुन्छ. हेर्नुहोस्,
एउटा कुरा म तपाईँलाई के प्रश्न गरौँ भने मलाई भर्खरै 43 वर्ष छ लागेको.
हजुर,
यो 43 वर्षमा मैले माओवादी पार्टी र आन्दोलनमा लागेर जे जति प्राप्त गरेँ त्यो नै मेरा लागि पर्याप्त छ. किनकि लाखौँ जनताले मलाई एउटा नेताको रूपमा मलाई राम्रोसँग पहिचान गरेका छन्. मैले मेरो एउटा पहिचान स्थापित भइसकेकै छ. एकचोटि पनि राजनीतिक लाभको पदमा पुग्न नपाउँदा पनि दुईचोटि पराजित हुँदाखेरि पनि मेरो जान पहिचान सम्पर्क सम्बन्ध र मेरो आफ्नो प्रकारको व्यक्तित्व हो जो छ त्यो मेरो अहिले पनि जीवन्त नै छ. त्यो अर्थमा मैले धेरै चाँडो अत्यन्त हतार गरेर अहिले नै सिंहासनमा पुगिहाल्नुपर्छ भन्ने कुरा होइन. पार्टीको इतिहास, पार्टीका केन्द्रीय समितिका थुप्रै बैठकहरूमा जो हाम्रा कमरेडहरू उपस्थित हुनुहुन्छ उहाँहरू सबैलाई थाहा छ, मलाई प्रमोसनको लागि कुनै प्रस्ताव आयो भने मैले आफ्नो नाउँमा आएको त्यो प्रमोसनको प्रस्ताव पनि मलाई होइन अरू कमरेडलाई दिनुपर्छ भनेर केन्द्रीय समितिमै बोलेका थुप्रै उदाहरण.
वास्तवमा तपाईँ जस्तो त्यागी नेता धेरै सङ्घर्ष गर्नुभएको छ खगराज भट्टजी. दुई दुईवटा संविधान सभाको निर्वाचनमा तपाईँ पराजित हुनुभयो. अब बताउनुहोस् यसपटक तपाईँ समानुपातिकमा किन सिफारिस हुनुभयो? तपाईँले त प्रत्यक्ष रूपमा चाहिँ प्रदेश सभाका लागि जानुपर्ने हो नि त मुख्यमन्त्रीको दावेदारी दिएर. तपाईँले अहिले समानुपातिकका लागि जसरी सिफारिसमा पर्नु भएको छ नि, अहिले त तपाईँ त मुख्यमन्त्रीको क्यान्डिडेटको रूपमा बडो चर्चामा हुनुहुन्थ्यो, यतिखेर टेलिफोन कट भएको छ. अब उहाँसँग टेलिफोन लगाउनका निम्ति म आग्रह गर्छु प्राविधिक मित्रलाई. पुनः हामी छोटो अन्तर्वार्ताको क्रममा छौँ, हामीसँग 2-3 मिनट मात्र बाँकी रहेको छ. यो अवस्थामा हामी उहाँसँग कुराकानी गर्छौँ, त्यसपछि हामी पछिल्लो समय वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन भइरहँदा नेपालको जनमत कतातिर जाँदैछ यो विषयमा हामी एकैछिनमा कुराकानी गर्छौँ. र यतिखेर हामी पुनः खगराज भट्टसँग कुराकानी गर्न खोजिरहेका छौँ, जुन पछिल्लो समय राजनीति विषयमा हामी कुराकानी गरिरहेका छौँ. प्रदेशको मुख्यमन्त्री दावेदारी थियो, तर उहाँले किन अचानक चाहिँ समानुपातिकमा प्रवेश गर्नुभयो यो विषय पनि हामी गहन विषयमा चर्चा गर्दैछौँ यतिखेर. र उहाँसँग टेलिफोन लगाइरहनु भएको छ हाम्रा प्राविधिक मित्रले. र पछिल्लो समयको कुराकानी गर्ने भने प्रदेश समाज साथमा अब भावी मुख्यमन्त्रीको चर्चा पनि चर्चामा रहेको छ, किनभने लेखराज भट्ट केन्द्रका लागि उहाँ सिफारिस हुनुभएको छ, त्यसै गरी रमेश लेखक केन्द्रका लागि सिफारिस हुनुभएको छ, भीम रावल केन्द्रका लागि सिफारिस भइरहँदा प्रदेश समाज साथमा भावी मुख्यमन्त्रीको दावेदारी कसले देला त यो विषयमा हामी कुराकानी गर्दैछौँ यतिखेर. हाम्रो बिचमा पुनः खगराज भट्ट हुन्छ. खगराजी,
हजुर,
यहाँसँग टेलिफोन कट भएको थियो. मैले एउटा मात्रै प्रश्न यहाँनिर के जोड्न खोजेँ भने तपाईँ समानुपातिकमा सिफारिस हुनुभएको छ, तपाईँ जस्तो नेता प्रदेश सभाका लागि उठ्नु पर्थ्यो किनभने भावी मुख्यमन्त्रीको तपाईँ दावेदारी देखाइरहनु भएको, जनताको आशा भरोसाको केन्द्र हुनुहुन्थ्यो. अहिले पछिल्लो समय तपाईँ समानुपातिकमा किन सिफारिस माग्नुभयो तपाईँले?
पहिलो कुरा त फेसबुक सञ्जालमा जे कुरा आएको छ त्यसँग मेरो कुनै संलग्नता छैन.
हजुर,
अब साथीहरूले अब म प्रतिको सहानुभूति दर्शाउने साथीहरूले लेखराजी केन्द्रमा उम्मेदवार बन्ने स्थितिमा जो म अब मुख्यमन्त्री त फलानु नै होला भन्ने प्रकारको अनुमान गरेका साथीहरूले मेरो बारेमा यस प्रकारका समाचारहरू सामाजिक सञ्जालमा प्रवाहित गर्नुभएको छ. उहाँहरूको त्यो व्यक्तिगत विचार हो, म प्रतिको सदा सहायताका लागि त म उहाँहरूलाई सम्मान गर्छु, धन्यवाद दिन्छु.
हजुर,
तर त्यो मेरो कुनै धारणा अन्तर्गत बनेको होइन अथवा प्रचारित होइन. अब जहाँसम्मलाई समानुपातिक मलाई किन भन्ने कुराको सवाल छ, अब त्यो कुरा के हो भने शेरबहादुर प्रधानमन्त्री जब प्रधानमन्त्री हुनुभयो माओवादी कङ्ग्रेस गठबन्धन अन्तर्गत यो सरकार बन्यो र यही सरकार अन्तर्गत प्रदेश र केन्द्रको निर्वाचन हुने भन्ने जब कुरा भएको थियो त्यो अवस्थामा डडेलधुरा अब गठबन्धनलाई प्रदेश र केन्द्रको निर्वाचनसम्म नै निरन्तरता दिनुपर्छ भन्ने समझदारी भइसकेपछि त डडेलधुरा हामीले पाउने कुरा त थिएन.
हजुर,
यो स्थितिमा प्रत्यक्षमा डडेलधुराको सिटको सम्भावना नरहेपछि कुन तरिकाबाट माथि जाने होला त भन्ने कुराको छलफल मेरो दिल दिमागमा थियो. यो स्थितिमा समानुपातिक निर्वाचनमा गएर 9 जिल्लामा प्रचार अभियानलाई अलिक जोडतोडका साथ अगाडि बढाउन सकिन्छ कि भन्ने सोच अन्तर्गत त्यो प्रस्ताव त्यति बेला तयार भएको स्थिति थियो.
हजुर.
तर अहिले परिस्थिति फेरबदल भएको छ. गगनदुराले जुन सिफारिस गर्यो मेरो नाउँ समानुपातिकमा एमाले माओवादी गठबन्धन बन्नुभन्दा पहिलेको कुरा हो त्यो.
भनेपछि अब आशा छ खगराज भट्ट प्रदेशको मुख्यमन्त्रीको दावेदारी दिनुहुन्छ होइन?
अहिले सबै सम्भावनाहरू विद्यमान छन्. केन्द्रमै प्रत्यक्षको सम्भावना एमाले मलाई एमाले पनि मलाई नै रजराबाट केन्द्रको लागि उम्मेदवार सिफारिस गरेको अवस्था हो. माओवादीले मलाई जुनसुकै विकल्पमा रोजन केन्द्रको प्रत्यक्ष केन्द्रको समानुपातिक प्रदेशको प्रत्यक्ष समानुपातिक अथवा अन्य कुनै जिल्लाले आफूले चाहेको क्षेत्र रोज्न मलाई पार्टीले छुट दिएको छ. यो स्थितिमा म पार्टीभित्र छलफल बहसको क्रममा छु. पार्टी नेतादेखि तलका कार्यकर्तासम्म समर्थक शुभचिन्तकसम्म सबैको राय सुझाव.
अब यो गठबन्धनको कुरा गर्न आउँदा खगराज भट्टजी फेरि देउबासँगै तपाईँको प्रतिस्पर्धा पर्ने भयो. हेर्नुहोस् तपाईँ बलिको बोक्रा बारम्बार बन्दै हुनुहुन्छ, यसपटक प्रदेशमा उठ्नुहोस्, तपाईँलाई सुझाव छ.
अब राजनीति भनेको प्रतिस्पर्धाको जीवन हो. लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धात्मक जीवनबाट विचलित हुने कुरालाई हुन सक्दैन. म यो कुरा किन पनि तपाईँलाई उठाउँछु भने कृष्णप्रसाद भट्टराई 2015 साल सुरु हारेर 2056 सालमा पहिलोपल्ट संसदमा पुग्नुभयो र त्यो नै उहाँको पहिलो र अन्तिम संसद बन्न गयो. त्यसैले राजनीतिभित्र जित्नका लागि मात्रै चुनाव लड्ने भन्ने हुँदैन. आफ्नो जनताको मतको भावनाको सम्मान गर्न पनि निर्वाचन लडिन्छ. आफ्नो मतको सुरक्षा र संरक्षणको निमित्त पनि चुनाव लडिन्छ. अब अन्य आफ्नो क्षेत्र विशेषमा एक प्रकारको
भने डन्डेलधुराका जनताले यसपटक खगराजलाई मूल्याङ्कन गर्छन् त्यसो भए?
त्यो त अहिले मैले यो नै भन्न सक्दैन किनभने शेरबहादुर पनि ठुलै मान्छे हुन्. मैले पार्टीले मलाई प्रत्यक्षमा लड्नलाई अनुरोध गर्यो, पार्टीले मलाई चाहिँ त्यो भन्नेको कुरा गर्यो भने मैले भनिहालेँ मेरो म सबै विकल्पमा छलफलमा छु. तर त्यो विकल्प पनि मेरो समाप्त भएको विकल्प होइन भन्ने कुरा.
तर डन्डेलधुरा भने त काङ्ग्रेसको गढ हो भन्छन् नि त.
तपाईँलाई थाहा छ 64 सालमा हाम्रा मतहरू बदरमा भएको भए शेरबहादुर त्यति बेलै पराजित भइसकेको स्थिति हो. दुर्भाग्य हामीले हाम्रा मतदातालाई भोट हाल्न सिकाउन सकेनौँ. 70 को निर्वाचनमा हामी छुट विभाजनको डरलाग्दो प्रभावबाट गुज्रियौँ. तैपनि हामी निकटतम प्रतिद्वन्दीको रूपमा रहियो. अहिले एमाले र माओवादी एक ठाउँमा छन्. राजनीतिमा 2+2=4 हुँदैन, 2+2=7 पनि हुन्छ. त्यसो भएको हुनाले कङ्ग्रेसभित्र जुन प्रकारको अस्वस्थ प्रतिस्पर्धा र डरलाग्दो झगडा छ, एमाले माओवादी जुन ढङ्गले एकताबद्ध भएर चुनाव लड्ने प्रकारको सङ्कल्प यति बेला भइरहेको छ, यो स्थितिलाई हामीले जोगाएर अगाडि बढाउन सक्यौँ भने डन्डेलधुरामा हाम्रो यसपालि विजयको प्रचुर सम्भावना नै देख्छ.
भनेपछि तपाईँले यो पटक गोल गर्न सक्नुहुन्छ डन्डेलधुरामा?
अब कङ्ग्रेसभित्रकै थुप्रै शुभचिन्तकहरूले मलाई यसपालि चाहिँ तपाईँ हात नजिक्नु होला, 2-2 चोटि हारे त्यसपछि हिम्मत अब चुनाव हार्नुभयो हिम्मत चाहिँ नहार्नु होला भन्ने मलाई भन्नुभएको छ. कङ्ग्रेसकै शुभचिन्तक मित्रहरूले जतिजनाले मलाई भन्नुभएको छ उहाँहरू समेतको पनि म प्रति इमान्दारिता रहने हो भने मलाई लाग्छ यसपछि विजय जटिल छैन.
भनेपछि आज खुलासा गरिदिनुहोस् दिनेश एफएमको यो तातो बहस मार्फत हजारौँ जनताले हामीलाई सुन्दै हुनुहुन्छ. खगराज भट्टजी तपाईँको मनको कुरा आज खोलिदिनुहोस् प्लिज, म यो आग्रह गर्छु. तपाईँ प्रतिनिधि सभाका लागि उम्मेदवार दिने कि प्रदेश सभाका लागि, क्लियर गरिदिनुहोस् आज.
मैले तपाईँलाई यति व्याख्या गरेपछि त त्यो प्रतिनिधि सभाका लागि नै हो किनभने एमाले मलाई प्रतिनिधि सभाको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको स्थिति हो र माओवादी केन्द्रका साथीहरूले मलाई जुन पोस्टमा लड्ने त्यो सबै कुराको लागि मलाई छुट दिएको स्थिति भए हुनाले म व्यक्तिगत निर्णय केही पनि गर्दैन. समर्थक शुभचिन्तक पार्टीका हाम्रा नेतृत्व पङ्क्ति र जिल्लाका सबै साथीहरूको भावना र यस्तै पत्रकार मित्रहरू र अन्य मित्रहरूका सहृदयी सुझावहरूमा आधारित भएर म अन्तिम निर्णय गर्छु. लेनिनले भन्नुभएको छ 7 चोटि नाप 1 चोटि काट, म त्यो 7 चोटि नाप्ने क्षणमा छु. जति बेला काट्ने निष्कर्षमा अझै पुगेका छैन.
भनेपछि तपाईँको प्रतिस्पर्धा यसपटक पनि देउबाजीसँगै हुन्छ त्यसो भए डन्डेलधुरामा?
त्यो पनि एउटा जीवन्त सम्भावना हो तर त्यो मात्रै होइन भन्ने कुरा पनि यहाँलाई.
यसपटक पनि खगराज भट्ट हारे भने त्यसपछि राजनीति भविष्य के हुन्छ? अन्तिम प्रश्न यहाँलाई.
राजनीतिक भविष्यलाई हार र जितमा मापन गर्नेहरूले यो विषयलाई जसरी बुझ्छन् म त्योभन्दा अलिक भिन्न ढङ्गले बुझ्ने मान्छे हुँ। किनकि विजय र पराजय भनेको राजनीतिक जीवनको एउटा अनिवार्य सत्य हो, एउटा गतिशील सत्य हो। यस नेपालमा यस्ता मात्राहरू पनि छन् जो तिन चार पटक हारेर अन्तमा राजनीतिको शिखरमा पटक पटक पुगेका पात्रहरू पनि छन्। त्यो इतिहासमा थुप्रै नजिरहरू यो रूपमा स्थापित भएका छन्। म हारेर पनि अहिले जसरी जनताले मलाई सहानुभूति देखाइरहनु भएको छ त्यो सबै सहानुभूति त पराजय भएपछि पनि जनताको सहानुभूति जीवन्त राख्न सकिन्छ भन्ने कुराको उदाहरण यो बन्न गएको छ। त्यसैले म एक दुई चार दिनभित्रै मुख्य गर्ने भन्ने कुराको अन्तिम निष्कर्ष यहाँहरूको विषयमा म ल्याउनेछु। मैले यति भन्न चाहन्छु।
थ्याङ्क यू सो मच, यहाँलाई अग्रिम शुभकामना छ। चाँडै तपाईँ टिकट लिएर आउनुहोस् प्रतिस्पर्धामा उठ्ने। यतिखेर डणेलधुरा पनि हामीलाई धेरैले सुन्दै हुनुहुन्थ्यो। थ्याङ्क यू सो मच खगराज भट्टजी, समय दिनुभयो। थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो नेकपा माओवादी केन्द्र प्रदेशमा सातका प्रभावशाली नेता खगराज भट्ट हुनुहुन्थ्यो। उहाँले प्रदेश नम्बर सातमा आफ्नो उम्मेदवारी फेरि पनि देउबा विरुद्ध रहने र देउबालाई यसपटक चाहिँ म पराजित गर्न सक्छु भन्ने उहाँले चाहिँ उद्घोष गर्नुभयो। पक्कै पनि तपाईँहरूले सुन्नुभयो होला। यतिखेर हामी पछिल्लो समयको यो जुन नेपालमा वाम घटक र लोकतान्त्रिक घटकको बिचमा जुन एउटा ध्रुवीकृत राजनीति देखिएको छ यो विषयमा हामी सही र सठिक विश्लेषण गर्न खोजिरहेका छौँ। हामी विवेकशील साझा पार्टीका एकजना नेता मुमाराम खनालसँग हामी कुराकानी गर्न खोजिरहेका छौँ। उहाँको समय मैले पौनी आठमा लिएको त्यो तर अलिकति ढिला भएको छ किनभने हाम्रा मोहन सिंह राठौरले मलाई समय पहिले नै माग्नुभयो। यसर्थ हामी यो जिगज्याक अवस्था भयो किनभने अगाडिको पछाडि गर्न चाह्यौँ। हामी सरी माग्न चाहन्छौँ यतिखेर मुमाराम खनालसँग हामी प्रत्यक्ष टेलिफोन सम्पर्कमा छौँ र पछिल्लो समयको यो नेपालको राजनीतिको विषयमा हामी कुराकानी गर्दैछौँ। यतिखेर हाम्रो बिचमा हुनुहुन्छ मुमाराम खनाल, हुनुहुन्छ विवेकशील साझा पार्टीका एकजना प्रभावशाली केन्द्रीय नेता। उहाँलाई म वेलकम गर्छु। मुमाराम खनालजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
आराम हुनुहुन्छ? अलिकति समय ढिला भयो सर, म समयको लागि क्षमा माग्छु यहाँसँग। अब मुमाराम खनालजी, नेपालको राजनीति पछिल्लो समय दुई ध्रुवीकृत देखिएको छ। यो वाम घटकको एकताको कुरा र अर्कोतिर चाहिँ लोकतान्त्रिक घटकहरूको एकताको कुरा आएको छ। यो अवस्थामा विवेकशील साझा पार्टी एउटा नयाँ वैकल्पिक शक्तिको रूपमा छ, हेर्नुहोस् होइन, तपाईँहरू विवेकशील साझा पार्टी, यो दुई राजनीति ध्रुवलाई तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ? एउटा राम्रो विश्लेषक पनि हो तपाईँ।
होइन, हामीले चाहिँ बायाँ खुट्टाले मात्रै हिँड्ने र बायाँतिर चाहिँ बायाँ खुट्टाले मात्रै टेकेर बायाँतिर हिँड्ने र दायाँ खुट्टाले मात्रै टेकेर दायाँ खुट्टाले हिँड्ने पार्टी होइनौँ हामी। हामी चाहिँ दुइटै खुट्टाले टेकेर अगाडि हिँड्ने पार्टी हौँ। त्यस कारणले हामी चाहिँ त्यो देब्रेतिरको ध्रुवीकरण र दाहिनेतिरको ध्रुवीकरणले हामीलाई कुनै प्रभाव पारेको पनि छैन। र अर्को कुरा, हामीले यो ध्रुवीकरणलाई चाहिँ उहाँहरूको चाहिँ खस्किँदै गएको जुन साख छ त्यसलाई बचाउनको लागि उहाँहरूले आ सत्तालाई केन्द्रमा राखेर अनि सत्तातिर हिँड्नुभएको छ। एकातिर त चाहिँ बायाँ आँखा चाहिँ बन्द गरेर दायाँ आँखातिरबाट सत्ता हेरिरहनु भएको छ, अर्कोले चाहिँ दायाँ आँखा बन्द गरेर बायाँ आँखाबाट सत्ता मात्र हेरिरहनु भएको छ। त्यस कारणले हामी यस्तो प्रकारको चाहिँ सत्ता केन्द्रित ध्रुवीकरणको चाहिँ यो घटनालाई चाहिँ हामीले अन पनि लिन्नौँ। यो सिट बाँडफाँडपछि उहाँहरूको चाहिँ त्यो सत्ता केन्द्रित स्वार्थको जब त्यो ढोका उगारिन्छ त्यसपछि उहाँहरूले गर्ने भनेको विगत चाहिँ नेपालको चाहिँ इतिहासमा उहाँहरूले जे सिक्दै आउनु भएको छ त्यो उहाँहरूको प्रवृत्ति चाहिँ जाने होइन। त्यस कारणले हामीले चाहिँ यो ध्रुवीकरणलाई कुनै महत्त्व दिएका छैनौँ।
जस्तै मुमाराम खनालजी, अहिले यो पछिल्लो बदलिँदो राजनीति अवस्थालाई हेर्ने हो भने जसरी वाम घटकहरू एक हुनुभएको छ, नयाँ शक्ति नेपाल होइन, माओवादी केन्द्र एमाले एक भएपछि वाम शक्तिहरूको जनमत तपाईँ किनभने राम्रो लामो समयदेखि वाम शक्तिको बिचमा एनालाइसिस गरिरहेको व्यक्ति पनि हो, यो अवस्था हेर्दा नेपालमा वाम शक्ति अर्थात् कम्युनिस्ट पार्टीहरूको जनमत त धेरै छ नि त, यसले हेर्दा त अब त देशमा जनमत चाहिँ उहाँहरूको पक्षमा आउँछ, बहुमतको सरकार बन्छ भन्ने एनालाइसिस पनि पोजिटिभ रूपमा उहाँहरूले व्यक्त गरिरहनु भएको छ जनताको बिचमा।
होइन, त्यो जनमतले गर्ने के हो भन्ने कुरा मुख्य कुरा हो। त्यो जनमत चाहिँ हिजो काङ्ग्रेसको सबभन्दा बढी थियो र त्यो काङ्ग्रेसको जनमत बढी हुँदाखेरि नेपाली के पाए, नेपाली जनताहरूले चाहिँ उनीहरूले चाहिँ नेपाली राजनीतिले जुन खालको चाहिँ सम्बोधन गर्नु पर्थ्यो ती मुद्दाहरूलाई, त्यसमा चाहिँ न त नेपाली कङ्ग्रेसको जनमत बढी हुँदा भयो र दुईवटा संविधान सभामा नेपालका चाहिँ वामपन्थीहरूको चाहिँ जनमत हेर्ने हो भने करिब करिब 60% भन्दा बढी थियो। त्यस कारणले त्यो जनमत उनीहरूले अहिले पाएका मात्रै होइनन्, पाउँदै आएका छन्, तर जनमत पाउँदाखेरि र त्यो सत्तामा रहँदाखेरि उनले के गरे भन्ने कुराबाट नेपाली जनताले मूल्याङ्कन गर्छ। त्यसमाले पार्टी शक्तिशाली हुने, व्यक्ति शक्तिशाली हुने त्यो कुरा त हामीले भोग्दै आएको हो, त्यो कुरा कुनै नौलो हो र, तर हामीले चाहेको के हो भने नेपाली राजनीतिले जसलाई सम्बोधन गर्नै पर्ने केही मुद्दाहरू छन् ती मुद्दाहरूलाई सम्बोधन गर्छ कि गर्दैन भन्ने कुरामा उहाँहरूको चाहिँ जुन समझदारी भएको छ त्यो समझदारीमा कुनै पनि एउटा पोइन्टमा ती कुराहरू चाहिँ त्यहाँ सम्बोधन भएकै छैनन्। त्यस कारणले उहाँहरूले सत्ता प्राप्ति गर्न केही सबै नेताहरूले चाहिँ आफूलाई थ्रेट गरेपछि आफूलाई चाहिँ अलिकति खतरा महसुस भएपछि उहाँहरू फेरि चाहिँ मिलेर काले काले मिलेर खाउँ भालेको लागि मात्रै उहाँहरू एकत्रित हुनुभएको छ। अनि यसले चाहिँ नेपाली राजनीतिको जुन ल्याकिङ छ जुन चाहिँ त्यसले परिपूर्ति गर्नुपर्ने छ त्यो कुरालाई त उहाँहरूले सम्बोधन गर्नुहुन्छ भन्ने मलाई लाग्दैन र त्यो गर्दैन।
तर पछिल्लो समय विवेकशील साझा पार्टी पनि वाम घटकसँग नजिक छ भन्ने कुराहरू बाहिर चर्चामा आयो, सामाजिक मिडियाहरूमा पनि आयो, यो विषय के हो? मुमराम खनालजी यहाँ शीर्षस्थ नेता पनि हो विवेकशील साझा पार्टीको।
हामी कुनै पनि त्यस्तो मिडियामा अहिले हेर्नुहोस् अनलाइनहरू यति धेरै छ कि प्रत्येक घर घरमा प्रत्येक व्यक्तिहरूका अनलाइन भइसके। त्यस कारणले चाहिँ त्यो अनलाइनमा आएका समाचारहरू त्यो चाहिँ त्यो मिथ्या हो र हामी कुनै पनि यस्तो प्रकारको ध्रुवीकरणको पक्षमा छैनौँ। हामीले प्रेस विज्ञप्ति राखेर हाम्रा आधिकारिक कुरालाई पत्याइदिनु पर्यो तपाईँहरूले र पनि हाम्रा आधिकारिक कुरालाई मात्रै प्रचार गरिदिनु पर्यो। हामी यो ध्रुवीकरणको कुनै पक्षमा छैनौँ। हाम्रो आफ्नै छुट्टै ध्रुव छ, देशलाई समृद्ध बनाउने सुसंस्कृत राजनीति गर्ने एउटा छुट्टै ध्रुव हो र यो ध्रुव चाहिँ अहिले साङ्गठनिक रूपमा कमजोर होला तर चाहिँ नेपालको चाहिँ प्रत्येक जनजनको चाहिँ मनमा यही ध्रुव नै नेपालको एउटा मात्रै चाहिँ सुसंस्कृत राजनीतिको ध्रुव हो र त्यो ध्रुव हामी बनाउन प्रतिबद्ध छौँ।
तर मुमराम खनालजी यहाँले भनेअनुसार देशको जनमत त त्यस्तो छैन नि त। अहिले हेर्ने भने लामो समय 2004 सालदेखि हेर्नुहोस् होइन, अहिलेसम्म हेर्नुहोस् काङ्ग्रेसको एउटा छ, 2006 सालदेखि वाम शक्तिहरू जसरी अहिले पछिल्लो समय जनमत हेर्नुहोस् कम्युनिस्ट पार्टीको, यो अवस्था हेर्दा उहाँहरू एक भइरहँदा तपाईँहरूको त्यति मत आउला जस्तो त हामीलाई लाग्दैन नि त। मुमराम खनालजी यहाँलाई लाग्छ लाग्दैन?
उहाँहरूको पार्टीको स्थापना नै 70 वर्ष भयो
हजुर।
यो 70 वर्षको दौरानमा उहाँहरूले नेपाललाई भत्काउने बाहेक केही बनाउने केही गर्नुभएको छैन। उहाँहरूले चाहिँ राजनीतिक अधिकारको लागि चाहिँ जुन लड्नुभयो त्यसको लागि हामी धन्यवाद दिन चाहन्छौँ र त्यो मेरो पुस्ता पनि हो जसले नेपालमा राजनीतिक अधिकारको लागि चाहिँ सङ्घर्ष गर्यो र त्यो सङ्घर्षको हामी सम्मान गर्छौँ र त्यो सङ्घर्षमा उहाँहरूको भूमिकालाई हामी स्वागत गर्छौँ। तर 62-63 सालपछि राजनीतिक अधिकारहरूको चाहिँ एक प्रकारको चाहिँ स्थापनापछि हामी चाहिँ ती राजनीतिक अधिकारलाई बचाउनको लागि पनि आर्थिक अधिकारको लडाइँमा जानुपर्छ र यो इन्जिनियरिङको युग हो, यो चाहिँ निर्माणको युग हो, अब यो ध्वंसको युग होइन भन्ने ठाउँमा पुगेका छौँ। तर पार्टीहरूको आम चरित्र उहाँहरूले जुन 7 दशकमा चाहिँ आफ्नो चाहिँ जुन चरित्र बनाउनु भएको छ त्यो चाहिँ उहाँहरूले बदल्नु भएको छैन।
जस्तै यो मुमराम खनालजी यहाँले भनिरहँदा अहिले पनि संविधानमा असन्तुष्ट पक्षहरू धेरै छन्।
मलाई कि 70 वर्षको इतिहास बोकेका दलहरूको चाहिँ प्रतिस्पर्धामा हामी 7 महिना अगाडि जन्मिएको दल अहिले नै हामी प्रतिस्पर्धामा जनमत सबै 7 महिनामा हामीले उल्टाउँछौँ भनेर हामीले दावी गरेका पनि छैनौँ। त्यसो हुनाले हाम्रो निर्वाचनमा हाम्रो चाहिँ प्रष्ट नारा के छ भन्दाखेरि अहिले हामी राष्ट्रिय पार्टी भनेको 3% मत र 1 जनाले जित्नुपर्ने हुन्छ र त्यसमा चाहिँ हामी 8-9 जना संसदमा लगेर मात्रै पनि हामीले पुष्टि गर्छौँ र अर्को चाहिँ 5 सालपछि सरकारमा चाहिँ हामी जान्छौँ र हाम्रो चाहिँ प्रष्ट नीति के छ भन्दाखेरि अहिले हामी राष्ट्रिय पार्टीको रूपमा हाम्रो जनमत त्यति नै छ र त्यति नै त्यो जनमतबाट नै हामी त्यो विश्वासलाई लिएर नै हामीले चाहिँ यो सरकारलाई हामी चाहिँ सरकारमा जाने बाटो तय गर्छौँ र हामी चाहिँ कुनै ध्वंसको चाहिँ राजनीति गर्दैनौँ। हामी निर्माणको राजनीति गर्न आएका हौँ तर त्यो निर्माणको राजनीति गर्नको लागि सम्पूर्ण मैदान खाली छ।
तर जनताले बुझ्छन् होला त तपाईँहरूले सारेको एजेन्डा विचार जुन छ, तपाईँहरूले चुनावी एजेन्डा पनि राख्नुहुन्छ, समृद्धि र विकास त अहिले अरू पार्टीहरूले पनि त हाम्रो अबको लक्ष्य गन्तव्य भने त समृद्धि र विकास नै हो भन्दै हुनुहुन्छ उहाँहरूले पनि।
होइन, समृद्ध विकास भनेको त उहाँहरूले भन्न थालेकै कति वर्ष भइसक्यो। त्यो समृद्धि र विकास गर्नको लागि चाहिँ उहाँहरूको साङ्गठनिक संरचना नेतृत्वको चरित्र त भन्दै र हुने कुरा होइन, यो त्यसलाई नेपाली जनताले व्यवहार र हामीले चाहिँ त्यो व्यवहारमा जानको लागि समय चाहिन्छ। त्यो समय हामीसँग चाहिँ थोरै रह्यो यो चुनावको दौरानमा, तर अर्को चुनावसम्म जनताले बुझ्छन् नबुझी सुखै छैन नि। तपाईँले चाहिँ अहिलेका चाहिँ नेताहरूले जे कुरा भन्दै आउनु भएको छ त्यो गर्ने कुनै लक्षण देख्नु भएको छ? तपाईँ चाहिँ टिकट बाँड्ने ठाउँमा भ्रष्टाचारले डामेका खुम्बहादुर खड्काको खड्कालाई लिएर चाहिँ कस्तो समाजवाद काङ्ग्रेसले बनाउँदैछ र दीपक मनाङेलाई टिकट दिएर लडाउने चाहिँ एमालेले कस्तो समाजवाद ल्याउँदैछ भन्ने कुरा के जनताले बुझ्दैनन्? जनताले ठुल्ठुला मोटा किताब पढ्न सक्दैनन् होला, उनीहरूले बुझ्दैनन् होला, तर उनीहरूको व्यवहार प्रष्टसँग बुझेका छन् र त्यो नबुझेको भए हामी यो राजनीतिक मैदानमा आउने हिम्मत पनि गर्दैनथ्यौँ होला। त्यस कारणले हामीले बुझाउन सक्छौँ, बुझ्नुपर्ने छ र नेपाली जनतालाई बुझ्नुपर्ने आवश्यक छ र कुनै पनि राजनीतिक मुद्दा जो नेपाली राजनीति सम्बोधन गर्नुपर्ने छ अहिलेका दलहरूले जुन परम्परावादी दल छन् उनीहरूले सक्दैनन् भन्ने कुरा प्रष्ट छ।
अबका राजनीतिक दलहरू तपाईँहरूले चुनावी एजेन्डा के बनाउनुहुन्छ होला बताउनुहोस् त आज जनतालाई।
होइन, हामीले चाहिँ प्रष्ट भनेका छौँ, हामीले चुनावी मुद्दा के बनाएका छौँ भने नेपालमा जुन जुन तहमा राजनीति गर्नु हुँदैन शिक्षा क्षेत्रलाई हामीले चाहिँ सुधार गर्नु पर्यो, शिक्षा क्षेत्रमा राजनीतिकरण गर्नु हुँदैन, स्वास्थ्यमा राजनीति, हामी त राजनीति गर्न भन्दा राजनीति नगर्न बढी आइरहेको छौँ। जुन जुन संस्थालाई राजनीतिकरण गरेर समाप्त पारियो ती संस्थाहरूमा राजनीतिकरण गर्नु हुँदैन र हामीलाई चाहिँ सबैभन्दा सक्षम मेन पावर चाहिएको छ। त्यसो हुनाले तपाईँ चाहिँ जहाँ जहाँ चाहिँ कर्मचारी तन्त्रमा राजनीति, प्राध्यापकहरूमा राजनीति, अंश भण्डाको राजनीति, कथित सहमतिको राजनीति गरेर जसरी चाहिँ विधि र प्रक्रियालाई चाहिँ उल्लङ्घन गरिएको छ, जसरी चाहिँ नेपालको चाहिँ सिस्टमलाई, इन्स्टिट्युसनलाई भत्काइएको छ, हामी ती इन्स्टिट्युसनहरूलाई बनाउनुको लागि आएका छौँ। त्यस कारणले हामीले चाहिँ उहाँहरूले जहाँ जहाँ राजनीति गरेर बिगार्नु भएको छ, यो देश बनाउँछु भन्नु पर्दैन, यो देशलाई नबिगार्दै मात्रै पुग्छ, हामी त्यो बिगार्ने जहाँ जहाँ हो त्यहाँ चाहिँ राजनीतिबाट मुक्त गराउँछौँ र हाम्रो आन्दोलनको मुख्य टार्गेट थियो।
अन्त्यमा जाँदा जाँदै मुमाराम खनालजी, यसपटकको यो चुनावमा तपाईँ प्रदेश सभाका लागि उठ्दै हुनुहुन्छ, प्रतिनिधि सभाका लागि उठ्दै हुनुहुन्छ, कहाँबाट उठ्दै हुनुहुन्छ मुमाराम खनालजी?
होइन, त्यो हाम्रो पार्टीमा छलफल चलिरहेको छ, पार्टीले जहाँ भन्छ म त्यहीँबाट उठ्छु।
थ्याङ्क यू सो मच, तपाईँहरूको पार्टी राष्ट्रिय पार्टी बनोस्, अग्रिम शुभकामना छ। थ्याङ्क यू सो मच, समय दिनुभयो,
धन्यवाद।
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो विवेकशील साझा पार्टीका केन्द्रीय नेता मुमाराम खनाल, हामीसँग चर्चा परिचर्चा र यो बसमा हुनुहुन्थ्यो। आजको तातो बस यहाँहरूले सुनिदिनु भयो, आभार व्यक्त गर्छु। प्राविधिकमा सहयोगी मित्र टेक्निसियन मित्रलाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट मनोराज धानुक, भोलिसम्मलाई विदा माग्छु। हवस् त, नमस्कार।